नमस्कार। रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको यो विशेष कार्यक्रममा स्वागत गर्न चाहन्छौ म पुष्प बराल। यो कार्यक्रम हामी विशेष रूपमा प्रस्तुत गर्ने गर्दछौ र आज हामीले मेची सहकारी संस्था जसको केन्द्रीय कार्यालय दमकमा रहेको छ र मेची सहकारी संस्थाको 29 वार्षिक साधारण सभा अहिले भइरहेका छन्। विभिन्न शाखा मार्फत शाखै पछि साधारण सभाहरू सम्पन्न गर्ने क्रम जारी रहेको छ। यसै क्रममा साधारण सभाको अवसरमा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राख्नु भएको सहकारी सम्बन्धी अत्यन्तै महत्वपूर्ण विचारहरूलाई आज हामीले रेडियो भिजनमा राखेका छौँ। सुनौ डाक्टर खतिवडाको यी भनाइहरू।
सम्बोधनको क्रममा स्टेजमा रहनु भएका अध्यक्षज्यू, सम्मानित व्यक्तित्वहरू, प्रदेश सभा सदस्यज्यूहरू र सहकारीका अभियन्ताहरू र सम्पूर्ण सञ्चालकज्यूहरूदेखि सदस्यज्यूहरू म हार्दिक अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त त्यति धेरै चाहिँ म सहकारीको ज्ञाता म होइन। म चाहिँ सहकारीलाई नजिकबाट हेरेको र सहकारीलाई नजिकबाट बुझेको हुँ मात्रै भन्छु, म ज्ञाता म होइन। म अनुभवले अलिकति खारिएको छु यस क्षेत्रमा, किनभने तपाईँहरूसँग मेरो करिब 25-30 वर्षको लामो सहयात्रा छँदैछ। त्यसरी मैले आज यहाँ सहकारीको कुरा गर्दा सैद्धान्तिक कुराहरू कम गरौँला, तर के समस्या भोग्नु भएको छ यहाँहरूले सहकारीका अभियन्ताहरूले भन्ने विषयमा अलिकति बढी जोड गरौँला। तर यो स्थिति कसरी आयो, सहकारीहरू अहिलेको समस्यामा कसरी पर्नुभयो, त्यसको पछाडि नेपालको समग्र वित्त बजारको चाहिँ केही समस्याको पो छाया यसमा परेको छ कि त्यो हेर्नुपर्छ कि भन्दै थियो। तर किन यस्तो भयो त म 2 वर्ष यताको स्थिति यहाँहरूलाई बताउन चाहन्छु। 2 वर्ष यता के भयो, अर्थतन्त्रमा केही विकृतिहरू देखा परे। कहाँबाट सुरु भयो, आर्थिक क्षेत्रबाट, वित्तीय क्षेत्रबाट सुरु भएको थिएन समस्याहरू। आर्थिक क्षेत्रबाट कसरी सुरु भए, मानिसहरूले कोभिड पछाडिको अवस्थामा अस्वाभाविक रूपमा सरकारले दिएको कर छुटको सुविधा, ब्याङ्कले दिएको सरल र सहज पुँजीको सुविधा र केही व्यवसायहरूले त्यसलाई खास खास क्षेत्रमा लगानी गर्यो भने 2 वर्षमै आमदामी अथवा मुनाफा दोब्बर हुन्छ भन्ने अभिलाषा राखेको कारणले अर्थतन्त्र समस्यामा पर्यो। राजस्व उठ्न छोड्यो, ब्याङ्कहरूमा तरलताको अभाव हुन थाल्यो, ब्याज दर बढ्न थाल्यो अनि सरकारको समग्र अर्थव्यवस्थापन कमजोर हुँदा व्यवसायहरूलाई देशमा व्यावसायिक वातावरण छैन, बरु अन्यत्रैको वातावरण बन्छ कि भनेर विदेशमै व्यवसाय गर्ने अथवा कुनै न कुनै बाटोबाट पुँजी पलायन गर्ने त्यो किसिमको ध्येय पनि त्यहाँ विकास भयो। यी सबै कुराहरूले गर्दा 2 वर्षको बिचमा, अझ भन्ने हो भने त 1 वर्षको बिचमा ब्याङ्कको ब्याज दर 7%/14%, 8%/16% हुने स्थिति बन्यो। ब्याङ्कमा पैसा किन आएन, ब्याङ्कमा पैसा किन आएन भने औपचारिक कारोबार गरेको आमदामी भएको ब्याङ्कमा जान्छ। त ब्याङ्कमा त तपाईँले राखेको हरेक पैसाको स्रोत दिनुपर्छ, स्रोत दिने त आमदामीको त आधारै भएन। कर छली गरिएको पैसा छ, भ्रष्टाचार गरिएको पैसा छ, भन्सार छली गरेर सामान ल्याएर बेचेको पैसा छ, कम मूल्यमा जग्गाको कारोबार गरेर जग्गा बेचेको आमदामी छ, अनि त्यही पैसा क्रिप्टो करेन्सीमा कहीँ लगानी गरिएको छ र त्यसबाट आएको आमदामी छ। यी आउने कुरा, यी सबै पैसा ब्याङ्कमा आउने कुरा त भएन, तर ब्याङ्कबाट कर्जा लिनेहरूको माग त छ। हिजो गरेको लगानी उठिराखेको छैन, व्यवसायलाई अघि बढाउनलाई थप कर्जा चाहिएको छ, ब्याङ्कमा पैसा छैन, धेरै पैसा लाग्दै गएपछि ब्याङ्कको ब्याज दर बढाउनु स्वाभाविक हो। अब तपाईँले ब्याङ्कमा राखेको पैसा 10-11% ब्याजमा राखिरहेको पैसा बढीमा मुद्दतीमा 12-13% ब्याङ्कहरूले दिन थाले, अथवा केही समय अगाडि त 8-9% मध्ये ब्याज दर थियो ब्याङ्कहरूको मुद्दतीमा, 13%सम्म ब्याङ्कहरूले दिन थाले। सहकारीमा राखेको पैसा के गर्यो, सहकारीले 11% भन्दा बढी ब्याज दिइराखेको थिएनन्। सामान्यतया ब्याङ्कले 13% दिने भएपछि पैसा उतै खोला उतै फर्कियो र सहकारीमा पैसा कम हुन थाल्यो। ब्याङ्कहरूले बढी ब्याज दिइरहने पछाडि र चाहिँ सहकारीबाट ब्याङ्कमा पैसा जानुको पछाडि के कारण छ, अर्थतन्त्र कता बिग्रिरहेको छ भने सरकारले केही भ्याउ नै पाएन। अनि एक त सहकारीको ब्याज दर 16% भनेर तोकिदिने, ब्याज सरकारले तोकिदिने, लगानीको ब्याज उसले परिचालन गर्नुपर्ने बचतको ब्याज चाहिँ कहाँ पुग्छ त्यसको कुनै हिसाब किताबमा पनि ब्याङ्कले खाइदिए। अघि मैले भनेको सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पसेको भनेको चाहिँ त्यो ठुलो चाहिँ त्यही ब्याङ्कहरू हो क्या, त्यसैले छायामा पारेको। मैले बुझाउन खोजेको कुरा चाहिँ यो थियो। त्यसरी सहकारी अप्ठ्यारो स्थितिमा परे, त्यो पऱ्यो भने त बचाउन त सकिन्थ्यो नि, ब्याङ्कहरूको त समस्यामा पर्ने गरे हो। कहिलेकाहीँ त यस्तो पनि हुन्छ नि त, सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पनि पर्छ र पृथ्वीको एउटा भागमा ग्रहण त फेरि पनि लाग्छ नि, कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। सहकारीको समस्याले ब्याङ्कहरू पनि समस्यामा परिहाल्छ, नपरे होइन, तर त्यो सानो हुन्छ। ब्याङ्कको कारणले सहकारीमा पर्ने समस्या चाहिँ ठुलो भयो, त्यति मात्रै फरक हो। गर्नु के पर्थ्यो भने सरकारले त्यो बेला अस्वाभाविक ब्याज दर वृद्धिको कुरालाई रोक्नको लागि ब्याङ्कहरूलाई प्रशासनिक अधिकार प्रयोग गरेर हुन्छ, मौद्रिक उपकरण प्रयोग गरेर हुन्छ, या अरू कुनै उपायबाट हुन्छ, त्यो ब्याज दर चर्को ब्याज दर रोकिदिनु पर्थ्यो। त्यो नरोकेको कारणले दुईवटा समस्या भयो। एउटा समस्या के भयो भने व्यवसायले व्यवसाय गर्न अब ठप्प भयो है, मन्दीको सुरुवात त्यहीँबाट भयो। ब्याज दर चर्को भयो, पुरानो ऋणको ब्याज तिर्न सकिएको छैन, नयाँ कर्जा लिएर पुरानो कर्जाको ब्याज तिर्यो, त्यो चालु पुँजी कर्जाको सीमा लगाइदिएको छ, ब्याङ्कहरूको ब्याज दर महँगो र कर्जाको सीमाले गर्दा त्यो हिजोको ऋण तिरेर नयाँ ऋण लिने स्थिति ब्याङ्कहरूमा पनि भएन। अनि सहकारी र ब्याङ्कको सम्बन्ध पनि के हो भने त्यहाँ कुनै स्थापित हुने बाटो नै छैन। ब्याङ्कलाई समस्या पर्दा सहकारीको पैसा चाहिँ जाने, तर सहकारीलाई समस्या पर्दा ब्याङ्कबाट पैसा आउने बाटो त भएन। ब्याङ्कबाट पैसा झिकेर सहकारीमा राख्नलाई अब धेरै समय पुग्नुपर्ने भएको छ। जब ब्याङ्कको निक्षेपको ब्याज दर 10% तल आउँछ, अहिले आउन थालेको छ, त्यसपछि अलिकति सहकारीतिर फेरि आउनु हुन्छ। त्यसैले मूल रूपमा अहिलेको सहकारीको तरलताको समस्या भनेको ब्याङ्किङ क्षेत्रको तरलतासँग जोडिएको विषय हो। अब यति भनेपछि ब्याङ्कलाई मात्रै दोष दिएर फेरि सहकारी अभियान उक्कर्न चाहिँ पाउँदैन है। ब्याङ्कको र सहकारीको फरकहरू के थियो भन्दा, पहिलो फरक थियो भने ब्याङ्कलाई पैसा भएन, तरलताको अभाव भयो, कसैको चेकलाई आधार गर्न सकेन भने ऊ तुरुन्त राष्ट्र ब्याङ्क जान्छ, पुनर्कर्जा लिन्छ, स्थायी तरलता सुविधा लिन्छ, आफ्नो ऋणपत्र बेचेर पैसा लिन्छ, राष्ट्र ब्याङ्कले त बचाइदिन्छ उसलाई। चेक अनादर हुने स्थितिमा कुनै ब्याङ्क भाग्नु पर्दैन, किनभने त्यसरी त राष्ट्र ब्याङ्कले कोभिडको बेलामा त 2 खर्ब त पैसा बाँडेको छ नि त ब्याङ्कहरूलाई तरलता स्थापित गराउनलाई, 2 खर्बभन्दा बढी पुनर्कर्जाकै माध्यमबाट, त्यो व्यवस्था त्यहाँ छ। अब सहकारीमा 2 करोडको चेक तपाईँले आदर गर्न सक्नु भएन भने भोलिपल्ट कसले ठोक्नुपर्छ, न कसैले तपाईँलाई पैसा दिन्छ न के गर्छ। 2 अर्बको अनादर हुने स्थितिमा राष्ट्र ब्याङ्कले ब्याङ्कलाई बचाउँछ, मै गभर्नर हुँदा कतिचोटि कतिवटा ब्याङ्क बचाएको छु। तर तपाईँ 1 अर्बभन्दा बढीको कारोबार गर्ने सहकारी हुनुहुन्छ, तपाईँसँग क्यास भएन आजको दिनमा, कसैले 2 करोडको चेक ल्यायो अनि चेक ल्याउने दिन तपाईँ चाहिँ आज पैसा छैन भल्टमा भनेपछि घरमा जब सुत्नुहुन्छ नि या बिरामी परेको बहाना गर्नुहुन्छ नि, त्यसपछि विश्वास टुट्यो, किनभने तपाईँसँग उपाय पनि छैन। अनि के भन्छ, अनि महाप्रबन्धक त आज बिरामी हुनुहुन्छ, बिरामी नै भए पनि नबच्याउने स्थिति बन्यो, म आफै भुक्तभोगी छु। त्यो स्थिति किन भयो त भन्दा, हामीले राष्ट्रिय सहकारी ब्याङ्क पनि खोल्यो, यसले पुनर्कर्जाको काम दियोस्, सहकारीलाई अलिकति तरलताको व्यवस्था गरिदियोस् भनेर ऊ आफै व्यवसाय आफ्नै प्रकारले गर्नेको। अब त्यो मैले नि राष्ट्र ब्याङ्क गभर्नर छँदाखेरि सीमित ब्याङ्किङ कारोबार गर्न दिएको संस्था भएकोले म त्यसको धेरै आलोचना अहिले गर्दिनँ, त्यसको नैतिक जिम्मेवारी मसँग पनि छ। तर त्यसको सदस्यता कति बढाउनु पर्थ्यो, त्यसले तरलता कति राख्नु पर्थ्यो, जोखिममा परेका र तरलताको अभावले सञ्चालकहरू भाग्नुपर्ने स्थिति हुन लागेकोलाई कसरी बचाउन सक्थ्यो, स्थायी तरलता सुविधाका कुरा सहकारीको मोडलबाट के हुन सक्थ्यो, त्यो केही नगरिरहँदाखेरि र कर्जा प्रवाहमै जोड गरिरहँदाखेरि भयो स्थिति के भने, सहकारीको संरक्षण वित्तीय प्रणालीमा भएन। अनि त्यसपछि डिफल्टर हुने भन्छ नि, त्यो अलिकति भागदौड गर्नुपर्ने स्थिति बन्यो। अब के हुन्छ ब्याङ्किङ प्रणालीमा? के हुन्छ भने एउटा ब्याङ्क यदि ढल्यो भने, नर्मल्ली नेपालमा ब्याङ्क ढल्ने स्थिति छैन, हामीले त्यसलाई सुरक्षित गरेका छौँ, तर एउटा ब्याङ्क ढल्यो विश्वमा कहीँ भने दुई तिनवटा अरू ब्याङ्क ढलिहाल्छ। अमेरिकाको ब्याङ्कहरू हामीले देखेनौँ र एउटा ढल्दाखेरि कति ढलेर त्यहाँको चाहिँ निक्षेप बिमा कम्पनी फेडरल डिपोजिट इन्सुरेन्स कम्पनीले त्यसलाई टेक ओभर गरेर त्यो ब्याङ्कलाई त्यो पहिरो जानबाट रोक्यो। अब हामी कहाँ एउटा सहकारी असफल भयो भने त्यसले अर्को ढाल्छ, अर्कोले अर्को ढाल्छ, यसरी ठाडो पारेको इँटा ढल्दै 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 गयो जस्तो हुन्छ। त्यो सुरुको जोगाउन सक्यो भने बाँकी कोही पनि ढल्दैन, तर सुरुको ढाल्दियो भने एकअर्काको आबद्ध हुन्छ, ढल्दै जान्छ, अनि सहकारी सबै बिग्रे भने एउटा खराब छ जहाँ पनि हुन्छ, एउटा कसैले व्यवस्थित नगरेको पनि हुन्छ। बहुद्देश्य सहकारीकै कुरा गरौँ, नाम बहुद्देश्य छ, एकै उद्देश्यले मात्रै चलेका सहकारी त नेपालमा धेरै हुनुहुन्छ नि, होइन चित्राजी? नाम बहुद्देश्य बचत ऋण भन्दा अर्को छँदै छैन, बचत ऋण पनि त्यही जग्गामा बाहेक अन्त कहीँ छँदै छैन, ऋणको 80% जग्गैमा मात्रै हालिदिएको छ, सञ्चालकहरू आफै पनि त्यही कारोबारमा कुदेको छ। त्यस्ता अपवादका सहकारी एउटा दुईवटा ढल्दा त्यो सुरुको इँटा त्यस्तो रहेछ भने त्यसले ढाल्दै जाँदा राम्रालाई पनि ढाल्छ, त्यसैले सुरुमै हामीले त्यसलाई रोक्न सकेनौँ। ब्याङ्कहरूमा के छ, घर जग्गामा म आफै गभर्नर हुँदा व्यवस्थित गरिदिए हो, 30%भन्दा बढी लगानी घर जग्गामा नगर्नु, 30%भन्दा बढी लगानी सेयरमा नगर्नु, आफ्नो सम्पूर्ण लगानीको 2%भन्दा बढी सेयरमा नलगाउनु, 15%भन्दा बढी घर जग्गामा नलगाउनु, त्यति कुरा समयमै सहकारीको निर्देशन ती सहकारी संस्थाहरूले पालना गरेको भए ती पनि डुब्ने थिएनन् र अरूलाई अप्ठ्यारोमा पनि पार्ने थिए, त्यति कुरा भएकै यति हो। अब जब 2 वर्षमा जग्गाको मूल्य बढेर दोब्बर जस्तो हुन थाल्छ र ब्याङ्कले दिने ऋण ओभरड्राफ्टको रूपमा होस् या चालू पुँजी कर्जाको रूपमा होस् या टर्म लोन होस्, जे लोन भनी लगेको छ, निर्माण व्यवसायको पैसा पनि त्यो मोबिलाइजेसनको पैसा पनि त्यहीँ लगाएको छ, कम्पनीबाट उद्योगबाट होलसेलरले, होलसेलरबाट रिटेलरले र रिटेलरबाट खुद्रा खरिद गर्ने मान्छेबाट उठाएको पैसा पनि खुद्रा व्यवसायले पनि उता थोक व्यवसायलाई नदिएर पैसा फेरि उतैतिर लगेर हालिदिएको छ, उता उद्योग पनि डुबिरहेको छ, होलसेल अप्ठ्यारोमा छ, अनि रिटेलरले चाहिँ पैसा लगेर कहीँ फसाएको छ, ब्याङ्कले पैसा दिन छोडेपछि र ब्याज बढेपछि अनि किता कार्ड रोकिएपछि यतातिरको कारोबार ठप्प भयो। जब किता कार्ड रोकिने स्थिति बन्यो त्यसपछि घर जग्गाको कारोबार सुस्त भयो, किनबेच नभएपछि पैसा असुली हुन छोड्यो, अनि फेरि ब्याङ्कमा पैसा आउने कुरा त यसै पनि कम भयो, सहकारीको केही साथीहरू पनि त्यसले अप्ठ्यारोमा पऱ्यो। त्यो सबै के हो भनेको आर्थिक व्यवस्थापन गर्न सरकार चुकेको हो, उहाँहरू झगडा गरेर बस्नु, कहिले राष्ट्र ब्याङ्कलाई दोष लगाएर गभर्नर हटाउनुको, कहिले अर्थमन्त्रीको दोष भनेर बाँकी सबैले अर्थमन्त्रीलाई नै केन्द्रबिन्दु बनाउनु पर्ने स्थिति बन्यो। तर आखिरी त के थियो भने समग्र आर्थिक व्यवस्थापनको जिम्मा त सरकारले लिनुपर्छ। अब तेस्रो पक्ष रह्यो सरकारवाला पक्ष, अनि अभियन्ताहरू निक्लनु भयो, लघुवित्त नयाँ शोषक भए, सहकारीका नयाँ सामन्तहरू भए, ऋण लिएको छ आफूले खाएको छ तिरेको छैन, सम्भवतः तिर्ने क्षमता नभएर होला, अनि नयाँ अभियान। मैले पहिले देख्थेँ यो द्वन्द्वकालमा पीडित मान्छेहरू राजनीति छोडेर घर जग्गा व्यवसायतिर लागेका थिए क्या, त्यहाँ फ्लप खाएपछि। अहिले पनि के हो भने व्यवसाय फ्लप भएपछि अनि सामाजिक अभियन्ता भनेर हिँड्ने प्रवृत्ति बढेको छ। यस्ता मान्छेहरूले गर्दाखेरि के हो भने सामान्य एउटा धारणा के बन्यो भने होइन साँच्चै हो कि के हो, सामाजिक सञ्जालले पनि यो स्थिति सृजना गरेको छ, हो कि के हो भनेपछि अब के हुन्छ भने राम्रै अवस्थामा चलिरहेको तपाईँको सहकारीमा भोलि बिहानै देख्नुहुन्छ 10 मान्छे चाहिँ मेरो डिपोजिट फिर्ता भन्दै आउनुहुन्छ, किनभने होइन सहकारी ठिक छैन अरे नि त सबैले भन्न थाले। ल अब यदि ब्याङ्कमा 100 खाता छ, ती 100 20 मात्रै खाताको पैसा झिक्न आए, यदि सबैले माने 100 राखेका थिए होइन 10,000 थियो भने त्यसबाट 2,000 बढी पैसा मात्रै झिक्न आए एकै दिन भने मानिलिउँ 3,000 झिक्न आयो भने त्यही दिन ब्याङ्कले तिर्न सक्दैन, ब्याङ्क त फेल हुन्छ त त्यही दिन। तर त्यहाँ चाहिँ रेस्क्युको बाटो छ, तपाईँकोमा चाहिँ त्यही 10,000 डिपोजिट भएकोमा 3,000 राख्न लिन आए, तपाईँसँग वालेटमा 10,000 मात्रै छ, अनि भोलि आउनुहोस् न पर्सि आउनुहोस् न आज पैसा भएन जाउँ भन्न थाल्नुहुन्छ, शङ्का बढ्छ अनि झन् धेरै लाइन लाग्छन्, झन् धेरै देख्छन्, यो बढ्दै बढ्दै गएर प्रणाली फेल हुन्छ। त्यसरी यो प्रणाली बिग्रेको हो र ब्याङ्किङ सिस्टमको यो अलिकति बाछिटा सहकारीमा परेको, र अर्को चाहिँ सहकारी कर्मीहरूले पनि आफ्नो बहुउद्देश्यलाई एकल उद्देश्य अर्जुन दृष्टि जग्गामा एकल दृष्टि त्यो अर्जुन दृष्टि राखेको कारणले पनि अलिकति अस्तव्यस्त भएको। अब कुरा के छ त, यो मात्रै कुरा हो र, सहकार्य भनेको त उत्पादन सहकारी हो, सेवा सहकारी हो, वितरण सहकारी हो, उपभोक्ता सहकारी हो, वातावरण सहकारी हो, प्राकृतिक स्रोत व्यवस्थापनको सहकारी यावत सहकारीहरू छन् त, यी प्रारम्भिक सहकारीहरू जो मूलत विषयगत छन्, सीमित बचत ऋणको कारोबार गर्ने बाहेक कसैलाई केही भएको छैन, कसैलाई केही समस्या छैन, तपाईँहरू आफूलाई पनि आत्मविश्वास छैन भने म जोगाइदिन्छु तपाईँहरूको आत्मविश्वास, कसैलाई केही भएको छैन, सीमित बचत ऋणका सहकारीहरू जो मिसन ड्रिफ्ट भन्छ नि, आफ्नो अभियान सिद्धान्त मूल्य मान्यता छोडेर अन्त गएकाहरूले अरूलाई समस्या पारेछन्, तर ती अलि ठुला छन्, ती अलि ठुला छन्, ठुला थिए, अब त घटेर साइजमा आउलान्, त्यति कारण हो। कृषि सहकारीहरूको मूल त राम्रो छ, अरू सेवामूलक सहकारीहरूले पनि राम्रो गर्नुभएको छ, मात्रै कुरो के हो भने अझै पनि सहकारी अभियानले आफ्नो मूल मर्म अनुरूपको सम्पूर्ण बहुद्देश्य क्षेत्रहरूमा हात हालेर जान सकेको छैन। कृषि सहकारी 7-8 हजार कति हुनुहोला, राम्रो छ, मैले धेरै जिल्लाको 25-30 जिल्लाको कृषि सहकारी संस्थाहरू हेरेको छु, राम्रो छ, त्यसमा धेरै समस्या छैन, मात्रै समस्या के हो भने पुँजीको लागत बढेको छ, 16% बढी ब्याज लिन पाइँदैन, अनि कर्जाको लागत नउठ्ने भइसकेपछि अलिअलि सेवा शुल्क लिने, यताबाट लिने उताबाट लिने, यो हुन्छ सहकारीको मर्म विपरीत सेवा शुल्कको कन्सेप्ट अघि बढेको छ। त्यसको चाहिँ म फेरि एकदमै विरोधी हो, सहकारिता आफै सेवामूलक व्यवसाय हो, यो सामाजिक व्यवसाय हो, यहाँ सेवा शुल्क भन्ने हुँदै हुँदैन, सञ्चालकहरू सेवा गर्नै आउनुभएको कर्मचारी बाहेक, उहाँहरू चाहिँ तलबी हो, फेरि उहाँलाई चाहिँ राम्रै तलब सुविधा चाहिन्छ, बाँकी सेवा गर्न आउनुभयो, त्यसो भएको हुनाले त्यहाँ कतै सेवा शुल्क भन्ने कुराहरू हुँदैन। तर के हुन्छ भने जब तपाईँलाई ब्याज दरमा तपाईँले 13% भन्दा बढीमा ब्याजमा पैसा लिनुपर्ने हुन्छ, 16% बढी लगानी गर्नुहुन्न, 3% बढी तपाईँको सञ्चालन खर्चै छ, अनि 15% जति मुनाफा त सेयर होल्डरलाई दिएन भने फेरि अर्को वर्ष साधारण सभामा हङ्गामा भइहाल्छ भन्यो, अनि यताबाट गयो उताबाट गयो, यो पनि गलत, त्यो गर्नै हुँदैन। र मूलत सरकारको गल्ती के हो भने यो ब्याज दर तोक्ने कुरा, तपाईँहरूले आफ्ना सदस्यलाई कति ब्याजमा दिनुपर्छ त तपाईँ जिम्मेवार हो नि, सरकारले अरू केही विषयमा तपाईँलाई सहयोग गर्दैन, दर्ता गरिदिने बाहेक तपाईँसँग सरकार हुँदैन, ब्याज तोक्दिने बेला पनि सरकार टुक्रो आइपुग्छ, अनि बाँकी जब तपाईँहरू समस्यामा पर्नुहुन्छ सहकारी यस्तै हो भनेर छोड्छ, यति गैर जिम्मेवार पनि सरकार हुनु हुँदैन। म अलिकति विषय केन्द्रित कुरा गर्छु सहकारीको क्षेत्रमा, मलाई लागेको कुरा के हो भने उत्पादन सहकारीहरू हुनुहुन्छ, अलिअलि वितरणमा पनि लाग्नु भएको छ सहकारीहरू, आपूर्ति व्यवस्थामा पनि लाग्नु भएको छ, सेवा क्षेत्रमा पनि लाग्नु भएको छ, निर्माण क्षेत्रमा पनि लाग्नु भएको छ। धेरै पहिले हामीले सहकारीलाई अघि बढाएर हुँदाखेरि उपभोक्ता सहकारीको कुरा गर्दा मैले अलिकति प्रोत्साहित गरेको चाहिँ विद्युत उपभोक्ता सहकारी, जल उपभोक्ता सहकारी हो, त्यस्ता सहकारीहरूलाई अघि बढाउन खोजेको। त्यो किन थियो भने ग्रामीण विद्युतीकरण गर्नु छ, सरकारले सकेन, अनि चाहिँ विद्युत प्राधिकरणबाट होलसेलमा बिजुली लिएर वितरण गरेर अलिअलि नाफा कमाउने, त्यसरी त्यो सहकारी सफल भएको थियो। अनि शिक्षालाई हामीले 58-59 सालदेखि नै यो त कम्पनीको मोडलमा नगएर तपाईँहरू सहकारीको मोडलमा आउनुहोस् भनेर शिक्षामा मैले सहकारितालाई अलिकति बढी प्रोत्साहित गर्न खोज्या, तर आज शिक्षा सहकारीको त त्यति राम्रो प्रगति छैन। स्वास्थ्य सहकारी मोडलबाट स्वास्थ्य संस्था चलाउने केही केही राम्रै चलाउनु भएको छ, नचलेको होइन, तर अहिले के हो भने सहकारी स्वास्थ्य सेवा मूलत निजी क्षेत्रको व्यवसाय हुन थाल्यो, र आज हामी संविधानले नै मौलिक हकमा हामीले शिक्षाको अधिकार राखेका छौँ, आधारभूत शिक्षाको अधिकार, प्राथमिक स्वास्थ्य सेवाको अधिकार हामीले राखेका छौँ, त्यो पुरा गर्ने काम चाहिँ सरकार, सहकारी र निजी क्षेत्र तिनटैको हो नि त। तीन खम्बे अर्थनीति भनेको त्यो हो नि त, त्यो जिम्मेवारी तिनटैको हो नि। त्यसमा सहकारीले चाहिँ शिक्षा स्वास्थ्यमा हामीले कति योगदान गरेका छौँ त्यो कुरो महत्त्वपूर्ण हुन्छ, त्यसतर्फ हामीले अझ काम गर्न सक्ने ठाउँ छ। हामी के भन्दैछौँ, संविधानले लोकतन्त्रको मूल्य मान्यतामा आधारित समाजवाद भनेको त्यो समाजवादको एउटा श्रृङ्खला के हो भने उत्पादनका साधनको, सेवाको र चाहिँ कतिपय वितरण प्रक्रियाहरूमा पनि सहभागिता र समुदायको भूमिका, सामुदायिक भूमिका बढाउने कुरा हो नि। त्यो पुँजीवादी शैलीकै विकासको मोडल हो यो, यसमा कुनै दायाँ बायाँ कुनै पार्टीलाई त्यसमा अवरोध हुनुपर्ने कुरा छैन। यो सहकारिता भनेको समाजवादी पार्टीहरूले मात्रै बोक्ने एजेन्डा पनि होइन, पुँजीवादी नै मोडलको व्यवस्था हो। तर यसले एउटा न्यायिक अर्थतन्त्र, सामाजिक रूपान्तरण र उत्पादनको साधनको अधिकतम प्रयोग गरेर देशलाई समुन्नतितर्फ लैजाने हुनाले समाजवादीहरूले अलिकति बढी जोड दिन खोजेको मात्रै हो। त्यसो हो भने अब सहकारीहरूले गर्ने कुराहरू भनेको चाहिँ हाम्रा परम्परागत बचत ऋणका कामहरू या खास क्षेत्रगत कुराहरूबाट सेवा क्षेत्रमा अलिकति जाने, म फेरि दोहोऱ्याउँछु, शिक्षा स्वास्थ्य, केही मात्रामा पर्यटन र अरू कतिपय आवासका क्षेत्रहरूमा र सबैभन्दा धेरै यातायातको क्षेत्रमा हामी जानुपर्ने हो। निजीकृत छ हाम्रो सम्पूर्ण यातायात सेवा, हामीले सहकारी मोडलमा चलाउन खोजेका हौँ। यातायात सम्बन्धी कानुन बनाउँदा सहकारीलाई पनि यातायात प्रणालीमा सेवा दिन सक्ने गरी ल्याउन खोजिएकै हो। साझा यातायातलाई 300 बस किन्न भनेर टन्न बजेट पनि दिएको, अहिले 12-14 बस किनेर चलाइराखेको छ, त्यो पनि राम्रो चलिरहेको छैन। तर सहकारिताको मोडलबाट अहिले गर्नुपर्ने चाहिँ यो यातायात सेवा हो, अत्यन्त धेरै अहिले हामीले गर्नुपर्ने र निजी क्षेत्रको अव्यवस्थालाई हटाउनलाई सहकारी क्षेत्र, यातायात क्षेत्रमा आउनुपर्ने मैले देखिरहेको छु। त्यसपछि यो प्राकृतिक स्रोतको परिचालनमा, चाहे जलस्रोत होस्, चाहे त्यो वन होस्, चाहे जडीबुटी होस्, चाहे अरू किसिमका सम्पदाहरू हुन्, यी सबै सम्पदाहरूको परिचालनमा सहकारिता भयो भने के हुन्छ भने सहकारीका केही संस्थागत मान्यताहरू हुन्छन्, हुनु पनि पर्छ। त्यो के हो भने उसको समाजप्रतिको जिम्मेवारी हुन्छ, वातावरणप्रतिको जिम्मेवारी हुन्छ। समाजप्रतिको जिम्मेवारी र वातावरणप्रतिको जिम्मेवारीले उसले प्राकृतिक स्रोतको अधिक दोहन गरेर निजी लाभ लिने काम सहकारीले कमसेकम गर्दैन। निजी क्षेत्रको त देखिएको छ नि, प्राकृतिक स्रोतको अधिकतम दोहन गर्यो अनि त्यसको प्रदूषण चाहिँ सबैलाई उपभोगको लागि छोड्यो, लाभ आफूले उपभोग गर्यो, प्रदूषण चाहिँ सबैलाई उपभोग गर्न छोड्यो। यो त देखिएको, निजी क्षेत्र किन फेल्नु भयो, जलवायु परिवर्तनको मुद्दा किन आयो भन्दा निजी क्षेत्र जिम्मेवार ढङ्गले आएन है भनेर। अब सरकारले सबै चिज गर्न पनि सक्दैन, सरकारका धेरै दायित्वहरू छन्, सबै कुरामा सरकार लाग्यो भने त्यो आफै पनि फेल हुन्छ। त्यसो भएको हुनाले प्राकृतिक स्रोतको परिचालनमा चाहिँ कमसेकम हामीले सहकारिताको मोडलबाट अघि जाउँ। त्यसको एउटा उदाहरण हो भूमि स्रोतको परिचालन। त्यहीँनिर हो हामीले चाहिँ सामूहिक खेती गर्ने सहकारीको मोडलबाट जमिनको एकीकरण गर्ने, चक्लाबन्दी गर्ने, कृषिको यान्त्रिकरण गर्ने, आधुनिकीकरण गर्ने र त्यसको आधारबाट उत्पादकत्व पनि बढाउँदै समृद्धिको आधार बनाउने, यहीँ हुनुहुन्छ तपाईँहरू सबै अभियन्ता, सफल उद्यमीहरू त्यस क्षेत्रका यहीँ हुनुहुन्छ, मैले धेरै भन्नुभएको परेन। तर कुरा के हो भने उत्पादनको मुख्य सामान भूमि, साधन भूमि, त्यो भूमिको स्वामित्व निजी क्षेत्रमा हुने र उत्पादक श्रम शक्तिले त्यो भूमि उपयोग गर्न नपाउने ऊ चाहिँ सुकुम्बासी हुने र त्यो भूमिलाई हामीले सहकारिताको मोडलबाट परिचालन गर्ने र सहकारितामा कोही आउन चाहँदैन भने पनि भूमि ब्याङ्कको अवधारणाबाट अघि जाने, तर भूमि ब्याङ्कले आफूले जम्मा गरेको जमिन पनि सहकारी संस्थाहरूले चाह्यो भने सहकारी संस्थाहरूले लिजमा लिएर काम गर्न सक्ने। कहिलेकाहीँ कस्तो हुन्छ भने सहकारीको मोडलबाट पर्याप्त जमिन पाइँदैन, तर भूमि ब्याङ्कको मोडलबाट चाहिँ जो जोसँग जमिन छ उहाँहरूले त्यहाँ दिनुहुन्छ भाडामा, अनि त्यो भूमि ब्याङ्कले सहकारीहरूलाई लिएर जान सक्छ। त्यो मोडलमा भूमि ब्याङ्कहरू स्थानीय तहमा खोल्न सकिने व्यवस्था गरेको मेरै बजेटबाट पहिले। त्यो भयो भने जमिनको व्यवस्थापन हुन्छ र त्यहाँ दिगो कृषिको र दिगो व्यवसायको विकास चाहिँ त्यहाँ हुन्छ। दोस्रो कुरा के हुन्छ भने सम्पूर्ण उत्पादनदेखि वितरणसम्मको मूल्य श्रृङ्खलामा यसरी गरिएको कृषि प्रणालीले चाहिँ सहयोग गर्छ। प्रशोधन कसरी गर्ने, कहाँ गर्ने, भण्डारण कति गर्ने, कहाँ गर्ने, केमा गर्ने, बजारमा कुन समयमा पठाउने, गुणस्तर कसरी कायम गर्ने, उपभोक्ताको हित हुने गरी उचित मूल्य कसरी निर्धारण गर्ने, अनि सहकारीकै वितरण र उपभोग सहकारीको माध्यमबाट त्यसलाई देशभरि कसरी वितरण गर्ने, यति काम त त्यहाँ गर्न सकिन्छ। त्यसमा एउटा काम सरकारले गरिदिनुपर्छ, त्यो भनेको के हो भने सहकारीको उत्पादनलाई 15% महँगो भए पनि, अहिले 20% भनेको छ सरकारले, त्यो हुनेवाला छैन, म 15% भन्दैछु, 15% महँगो भए पनि सरकारले उपभोग गर्ने वस्तु तपाईँले उत्पादन गर्नुभएको छ भने किनिदिने, तपाईँ सरकारले बाँड्नुपर्ने कतिपय वस्तुहरू, उपभोक्तालाई बाँड्नुपर्ने कतिपय वस्तुहरू तपाईँले उत्पादन गर्नुभएको रहेछ भने त्यो सरकारले अनुदान दिएर, अनुदान भनेको तपाईँको महँगो भए पनि किनिदिने व्यवस्था गरिदिनुपर्ने। यति सरकार पनि त उपभोक्ता हो नि, प्रहरी सेना कर्मचारीहरू सबैले त उपभोग गर्छन् नि, दाल चामल घिउ तेल दुध खसी माछा मासु यी सबै त उपभोग गर्छन् नि त, त्यतिमा सहकारीको उत्पादनलाई प्रोत्साहन दिने, सहकारीको उत्पादन 30% महँगो भए पनि अनिवार्य खरिद गर्नुपर्ने भन्ने कुरा व्यवहारमा लागु भयो भने तपाईँको बजार पनि सुनिश्चित हुन्छ। अहिले भनिएको छ, बजेटमा पनि भनिएको छ, सार्वजनिक खरिद ऐनमा पनि छ, तर अब खरिद ऐनले भनेको त सिमेन्ट महँगो भए पनि प्रयोग गर, रड महँगो भए पनि प्रयोग गर, त्यो ठुला व्यापारीलाई हेरेर भनेको क्या, तपाईँहरूलाई होइन, यो चाहिँ छुट्याउनु जरुरी छ। सानाको त सानाको खरिद गर्छु भनेर सरकारले कमिटमेन्ट गर्नु पऱ्यो, ठुलाको खरिद गर्ने त्यो सेटिङको कुरा हो, अनि त्यस्ता सामानहरू सीमित चाहिँ एकाधिकार प्राप्त कसैलाई महँगोमा सरकारले किनिदिने भन्यो भने त त्यो त फेरि उपभोक्ता नै ठगिने कुरा हो, त्यस्तो छ। त्यसैले मैले सम्पूर्ण कृषि सहकारीको कुरा गर्दा दुई तिनवटा कुराहरू, एउटा जमिनको चक्लाबन्दी गर्ने कुरामा, एकीकरण गर्ने कुरामा र त्यहाँ यान्त्रिकृत आधुनिक कृषि गर्ने कुरामा, दोस्रो कुरा त्यसलाई चाहिने सामग्रीको वितरणमा के कुरा हो। कृषि सामग्रीमा अहिले म सुन्छु सहकारीहरूलाई रासायनिक मलको वितरणमा दिएको छ कोटा, अब अस्तव्यस्त छ, जहाँ 100 सहकारी छन् 100 100 कोटा पाउने हो एउटै भूगोलमा, अर्कोमा 5 छन् त्यही भूगोलमा, त्यही 5 मात्रै पाउने हो, चाहिने चाहिँ बराबरै हो। अनि दोस्रो कुरा के हो भने हाम्रो प्रणालीमा कृषि सामग्रीको आपूर्तिमा सहकारी प्रणालीमा अत्यन्त धेरै निगरानीको हाम्रै बिचमा पनि खाँचो छ, मैले देखेको छु, यो फेल हुने सम्भावना पनि हुन्छ। उपभोग सहकारीको त कुरा हामीले पहिले देखिहाल्यौँ, सुलभ मूल्य पसलहरू हामीले देखिहाल्यो र त्यस हुनाले त्यहाँ व्यवस्थित गर्ने काम सरकारले पनि निगरानी गर्ने काम गर्नुपर्छ, तर मूल रूपमा जिम्मेवारी फेरि पनि सहकारी नै कृषि सामग्रीको आपूर्तिमा लिनुपर्छ। पुँजीको व्यवस्था जरुरी हो, सहुलियतपूर्ण ब्याजका कार्यक्रमहरू, तपाईँहरूको माग पनि यही हो, सहुलियतपूर्ण ऋण सहकारीले पाएन, ब्याङ्क मार्फत जान्छ, त्यो चाहिँ सरकारले ब्याङ्क मार्फत मात्रै गर्छ भन्ने, हामीले सरकारको विश्वास किन जगाउन सकेनौँ। सरकारले के भन्छ, म पनि सरकारमै कुनै बेला बसेको हुनाले साथीहरूको तर्क के हुन्थ्यो, अब पैसा दियो सहकारीका चाहिँ स्वेच्छाले सदस्यहरू हुनुहुन्छ, सञ्चालकहरू हुनुहुन्छ, पैसा भोलि फर्किन नसक्नेमा राजीनामा दिएर हिँड्नु हो भने हाम्रो पैसा त डुब्यो, यस्तो कुराहरू हुन्छ। यो खुला र स्वतन्त्र सदस्य चाहेको बेला निकाल्न सक्ने प्रबन्धमा एउटा केही गर्न सकिन्छ, त्यो के हो भने संस्थाको झगडा कोष हुन्छ, संस्थाको सम्पत्ति हुन्छ, त्यसलाई धितो राखेर नि दिए पनि त भयो नि, यदि सञ्चालकहरूमा ट्रस्ट हुँदैन भने त्यो झगडा कोषको धितोमा दिन सकिने मात्रै भन्यो भने पनि धेरै सहकारीहरूले मलाई लाग्छ त्यो सहुलियतबाट ऋण लिन पाउने स्थिति बन्छ, जुन कृषिको लागि सरकारले व्यवस्थित गरिदिएको छ। त यसरी अघि बढिरहँदाखेरि एउटा महत्त्वपूर्ण क्षेत्रमा म प्रवेश गर्न चाहन्छु, यो चाहिँ आवास सहकारीको। हिजो मात्रै तपाईँहरूको मैले 57 आवासहरू हेरेर आएँ, मैले 10 सहकारीहरू आवासमा आउनु पऱ्यो आवासमा आउनु पऱ्यो भन्दा, जुन बेला 65-66 देशमा घर जग्गाको असीमित मूल्य वृद्धि भयो र मान्छेहरू आफ्नो आवासको लागि पहाडतिर केही आना र तराईतिर केही दूर जग्गा पनि किन्न नसक्ने स्थितिमा हुनुभयो, तर एउटा आवास त सबैको हक हो नि, त्यो मौलिक हकै भयो, पछि संविधानमा आवासको हक त संविधानमै राख्नु भने त्यो आवासको हक पुरा गर्न सरकार एक्लैले सकेन है भएर म सरकारमा आउँदा हात उठाएको हो क्या हामीले, किनभने जनता आवास कार्यक्रम 2066 सालमा म योजनाको उपाध्यक्ष हुँदा मैले नै त्यसको मोडल बनाएर 110,000 एउटा घर बनाउने मोडल सुरु गराएको, कति भने 50,000 पनि अहिलेसम्म बनिएको छैन। त्यसपछि भएन त्यो, त्यो फेरि अधिकार प्रदेशलाई दियो। त्यसपछि के भयो, भएन यो त आवासविहीन र नागरिकलाई बनाउनु हुँदैन, सुरक्षित आवास चाहिन्छ भनेर 75, 74, 75 पछि म अर्थमन्त्री भएपछि फेरि हामीले सुरक्षित आवास भनेर कमसेकम छाना चाहिँ सुरक्षित होस् है भनेर 50,000 बराबरको सुरक्षित छाना सुरु गर्यो। अहिले जस्ताको छाना, 2 कोठे घर र काठ अलिकति निशुल्क दिने, त्यति व्यवस्था गरेर सुरु गरेको 1.5 लाख त्यो घर बनिया छ। तर हामीलाई घटीमा 5 लाख घर बनाउनु छ, घर विहीनको लागि, सुरक्षित आवास विहीनको लागि 5 लाख घर हामीलाई बनाउनु छ। 66 सालदेखि आजसम्म आउँदा हामीले 1.5 लाख पनि घर बनाइसकेका छैनौँ। तपाईँले 57 वटा थप दिनुभयो, तपाईँलाई धन्यवाद छ। नेपालभरिको सहकारीले तपाईँहरू नेटवर्किङ गरेर सहकारी महासङ्घले पनि यो क्षमता हेरेर सहकारीहरूलाई भनोस् कि तपाईँहरूले देशभरि मिलेर 10,000 वटा आवास बनाउनुहोस् न त भनेर कार्ययोजनामा राख्नुहोस् न। तपाईँले बनाएको आवासको 2 विशेषता हुन्छ, एउटा ठगी केही हुँदैन, गुणस्तर कायम हुन्छ, अर्को नाफा धेरै दिनु, लागतमा 10% नाफा सहकारीले लाग्छ, राख्नुपर्छ किनभने पुँजी निर्माण त्यसरी नै हुन्छ। तर नाफामा 10% मात्रै राख्ने, गुणस्तरमा 20% शोषण गर्ने त तपाईँबाट त हुँदैन नि, त्यस कारण तपाईँको चाहिँ विश्वसनीयता बढ्ने काम हुन्छ। त्यसो हुनाले यो आवासमा तपाईँहरू लार्ज स्केलमा जाने काम गर्नु पर्यो। त्यसले चाहिँ अलिकति सरकारले पनि सहकारीले हामीलाई राम्रै सहयोग गरेका छ है भन्ने वातावरण सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अब अलिकति अहिले अलि ठुल्ठुला कुराहरू पनि अलिअलि गर्नुपर्छ हामीले, त्यो भनेको जलवायु परिवर्तनसँग सम्बन्धित कुराहरू, भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित कुराहरू, किनभने समृद्धिको अभियानमा एउटा मात्रै क्षेत्र हेरेर हामीलाई पुग्दैन, अरू क्षेत्र पनि हेर्नुपर्छ। वन क्षेत्रको उपयोगमा सामुदायिक वन राम्रो छ, सामुदायिक वनमा कुनै समस्या त्यति धेरै छैन, सफलतै छ। तर तराईका कतिपय सामुदायिक वन अथवा पहाडकै पनि कतिपय सामुदायिक वनमा विकृतिहरू देखिन थालेका छन्। यो अहिले एलर्ट मात्रै गराइएको है उहाँहरूलाई, यो खराब भयो बिग्रियो भने होइन, तर सतर्क गराउन खोजिरहेको छु मैले। समस्याहरू देखिन थालेका छौँ, सामुदायिक वनका आधारभूत मान्यताभन्दा बाहिर गएर ती स्रोतको परिचालन हुँदैछ, अस्वाभाविक रूपमा नाफा कमाउने प्रवृत्ति पनि बढिरहेछ, कोष ठुल्ठुलो हुँदै गएको छ, कोष ठुलो भएपछि त्यसका सञ्चालकको निर्वाचन पनि महँगो हुँदै गएको छ, अनि त्यसको नतिजा के हुन्छ, फेरि विकृति सुरु हुन्छ। अब हामीले क्रमशः सहकारी मोडलबाट यी स्रोतहरूको परिचालनमा जानुपर्छ। सामुदायिक वन जहाँ अहिलेसम्म छन् ठिक छ, चलिरहन्, तर अबका कामहरू चाहिँ हामीले सहकारीको मोडलबाट प्राकृतिक स्रोत परिचालनमा जानुपर्छ। त्यसको पहिलो कुरा चाहिँ यो सामुदायिक प्रकारका वनहरू जहाँ वनहरू बिग्रेका अथवा अलिकति पातलो भएका, डिग्रेडेड भन्छौँ नि हामी, तर ह्रास भएका वनहरूको बारेमा यो वनहरूलाई सञ्चालन गर्ने, म यहाँ यो मेचै बहुद्देश्य सहकारीको कुरा भेटेको छैन, देशभरिका सहकारीहरू जहाँ यस्ता वनहरूलाई स्तरोन्नति गर्ने सम्भावना छ र त्यहाँ जडीबुटी खेतीहरू र चाहिँ तिनीहरूको प्रशोधनमा सहकारीहरू आउनु पर्यो, र सम्पूर्ण सहकारी भनेको उत्पादनदेखि त्यसलाई प्रशोधन गर्ने, वितरण गर्ने र निर्यात गर्ने तहसम्म पनि त्यो श्रृङ्खलामा सहकारी सहकारी नै हुनु पर्यो। मुख्य कुरा मैले भनेको यति नै हो। अब त्यति मात्रै होइन, मुख्य कुरा के हो भने तपाईँहरूको वित्त व्यवस्था, जुन ऋण लगानी हुन्छ, ऋण लगानीको सुरक्षाको प्रबन्ध के, बिमा भनेर भन्नुभएको छ, बिमा ऐनले के भन्छ, बिमा प्राधिकरणको, अहिले प्राधिकरणको अनुमति बिना कसैले बिमा शब्द प्रयोग गरेर व्यवसाय गर्न पाउने छैन, यो त हामीलाई राम्रै थाहा छ नि। तर के भने सुरक्षण भने बुझ्दैन, अनि बिमै ल्याइदिनु भएको छ त्यो तपाईँको मोड हेर्दैन मैले, त्यो गैर कानुनी भइहाल्छ, त्यो सुरक्षण कसरी गर्ने। यो व्यवस्था भनेको के हो भने सहकारी नै मिलेर त्यो बिमा गर्ने भन्ने नामको सुरक्षण गर्ने संस्थै खोल्नुहोस् न, तपाईँहरू सहकारी मोडलमै खोल्नुहोस् न। अनि तपाईँहरूले संस्था त खोल्नुभयो, अनि यो लम्पी रोग लागे जस्तो सबै पशुहरूलाई एकैचोटि पशु बिमा, यो बिमा भनेर सुरक्षालाई भनिरहेको छु है, मैले बिमा शब्द प्रयोग गरिदिने प्रायः सहकारी, त्यो तपाईँले सुरक्षण गरेको चाहिँ पशु या भाली नोक्सानै भयो भने अनि तपाईँ त डुब्नुभयो फेरि। त्यसो हुनाले जसरी बिमा कम्पनीले आफूले गरेको बिमा पुनर्बिमा गर्नलाई ठुला कम्पनी खोलेको छ, नेपालमा दुईवटा ठुला बिमा पुनर्बिमा कम्पनी छन्, तपाईँले 1 करोड रुपियाँको बिमा गर्नुभएको छ, 50 लाखको चाहिँ म धान्न सक्छु, बाँकी 50 लाख म धान्न सक्दिनँ भन्ने लाग्छ भने पुनर्बिमा गराउनुहुन्छ अर्को ठुलो कम्पनीबाट। सहकारीमा पनि त्यही मोडल चाहियो, सुरक्षण गर्ने तपाईँहरूका सहकारी संस्थाहरू, पुनर्सुरक्षण गर्ने पनि संस्था चाहियो, ताकि तपाईँहरूमध्ये कोही डुब्न खोज्नु भयो लाग्नुभयो भने त्यो पुनर्सुरक्षण गर्ने संस्थाबाट तपाईँहरूको क्षतिलाई क्षतिपूर्ति हुन्छ धेरै हदसम्म। त्यसैले सुरक्षण गर्ने प्रबन्ध बिमै भनौँ र पुनर्बिमा गर्ने प्रबन्ध सहकारीको मोडलबाटै जानुपर्ने हुन्छ। दोस्रो कुरा, तपाईँहरूको वित्तीय कारोबार हुन्छ, ए मेरो सहकारीबाट ऋण लियो, अर्कोबाट पनि लिएको रहेछ, अर्कोबाट पनि लिएको रहेछ भनेर झन्डै झन्डै लघु वित्तको जस्तो धेरैवटा सहकारीबाट ऋण लिने स्थिति कसरी भन्छ? तपाईँ कतिवटा सहकारीको सदस्य बन्नुहुन्छ? कानुनमा त त्यति धेरैको त सदस्य बन्न पाउनुहुन्न, सदस्य नभए त ऋण पनि पाउनुहुन्न, अनि सबै कृत्रिम सदस्य खडा हुने धेरैवटा सहकारीबाट ऋण लिने, यो स्थितिको अन्त्य गर्नलाई सहकारी कर्जा सूचना प्रणाली आफ्नै हुनुपर्छ। त्यो कर्जा सूचना केन्द्र भनेको त्यो ब्याङ्कहरूको, त्यसले केही पार्दैन, त्यहाँ अलरेडी धेरै कर्जाका सूचीहरू छन्, त्यो राम्रो हुँदैन। त्यसैले यो अलिकति सहकारीको कर्जा सूचना प्रणाली, कर्जा होइन है, ऋण सूचना प्रणाली चाहिँ राम्रो हुनुपर्छ र त्यो सूचना प्रणालीमा पनि जानु पर्यो। त्यसो भयो भने हामीलाई बाटो खुल्छ। र यति गरिसकेपछि अब तपाईँहरूको सहकारीको एउटा छाता संस्था माथि चाहियो, राष्ट्रिय सहकारी ब्याङ्ककै अर्को रूप भनौँ, जसले तपाईँहरूबाट कोष पनि खडा गरेको हुन्छ सदस्यहरूबाट, त्यो कोषको आधारबाट अप्ठ्यारो परेको बेला रेस्क्यु गर्ने अथवा तपाईँलाई त्यहाँबाट उकास्ने, थोरै रकमले तपाईँको संस्था डुब्नबाट बच्छ, निक्षेपकर्ता अथवा बचतकर्ताहरू निराश हुने स्थिति हुँदैन भने त्यो संस्थाबाट पैसा पाउने स्थिति बन्ने साथ सहकारीका समस्याहरू हल हुन्छन्। यो तपाईँहरूभित्रको कुरा, बाहिरको कुरा तपाईँहरूको समस्या हल हुने मैले देखेको चाहिँ के हो भने, अब ब्याङ्कको ब्याज दर धेरै भयो, ब्याङ्कबाट ब्याङ्क मान्छेले पैसा लिन छोडे, ब्याङ्कमा 4 खर्ब जति पैसा जम्मा भएको छ, व्यवसायहरू जान थाल्यो, अब ब्याङ्कले ब्याज दर घटाउँछन्, अनि घटाउँदै घटाउँदै मुद्दती निक्षेपको ब्याज दर 9% आउँछ, अनि ए सहकारीले त 11 दिँदो रहेछ भन्छन्, पैसा ल्याइदिन्छन्, तपाईँको समस्या हल हुन्छ, अलिकति समय लाग्छ। तर यसरी अर्कोको समस्या सिर्जना भएर मेरो समस्या हल हुन्छ कि भन्ने अभियानमा त सहकारी त लाग्नु पनि भएन र सरकारले त्यसरी सोच्नु पनि भएन। तपाईँहरू भित्रैबाट तरलताको समस्या हल हुने संयन्त्र हामीले विकास गर्न सक्यौँ भने मलाई लाग्छ यी सब कुराहरू हल हुन्छन्। र अहिले केही सहकारीको साथीहरूले मेरो अनुभवमा, मैले देखेकोमा, त्यो सहकारिताको भावनाको लागि सहकारी खोलेकै होइन, ब्याङ्कले कडाई गर्यो, राष्ट्र ब्याङ्कले कडाई गर्यो, सहकारी खोलेर पो हुन्छ कि के हो भनेर लाग्नुभएको साथीहरूले समस्या सिर्जना गरे भने, 10 अर्ब भन्दा बढी बचत परिचालन गरेको सहकारीले 80% आफ्नो ऋण चाहिँ एउटै हाउसिङ कम्पनीलाई दियो, त्यो सहकारी नै हो नाम त फेरि, अनि त्यसको बदनामीको भारी चाहिँ सबै 33-34-35 हजार सहकारीले बोकिदिनुपर्ने, त्यो त तपाईँहरूलाई अन्याय भएको छ नि। अर्को एउटा सहकारीको नाममा खोल्यो, उसलाई के रहर चलेछ भने 12-13% ब्याज दिन्छु, त्यो क्रिप्टोमा चाहिँ लगानी गर्यो भने त अहिले 13 हजारको एउटा क्रिप्टो आउँदा 65 हजारसम्म पनि भएको छ, अहिले 20-25 हजारमा पाइरहेको हुँदो रहेछ भनेर उसले त उहाँ युरोपको क्रिप्टो बजार पनि देख्यो, अब हेर्नुहोस् है, अनि अब अरूले 11 दिइराखेको उसले 13 दिन थाल्यो ब्याज। हाम्रो प्रवृत्ति के छ भने अलिकति बढी भएपछि लोभिन्छौँ हामी पनि, पैसा राख्यौँ 12-13 अर्ब रुपियाँ, 14 अर्ब रुपियाँ उसले सङ्कलन गर्यो, अहिले उसको सम्पत्ति हेऱ्यो भने 14 अर्ब बचत गरेर लगानी गरेको त 10 अर्बको सम्पत्ति त हुनुपर्छ नि, 10 अर्बको सम्पत्ति पनि छैन, आठ अर्बको सम्पत्ति पनि छैन, पाँच सात अर्बको भन्दा सम्पत्ति नै छैन, कहाँ गयो त पैसा त? बाघ जस्तै त उडेछ। अनि मलाई कसैले आएर भन्यो, होइन यो विदेशमा भएको पैसा सहकारीले ल्याउन के गर्नुपर्छ भनेर इमान्दारीपूर्वक सोध्यो त्यो मित्रले। राजनीतिक मित्र भएकोले मैले पनि कसरी ल्याउने र सहकारीलाई त ल्याउने चलनै पाइँदैन, कानुनले नै छैन विदेशी पैसा ल्याउन त भने। होइन, सहकारीको तरलता व्यवस्थापन गर्न र ल्याउन लागेको हो भन्नुभयो उहाँले मलाई। अनि कसले दिन्छ भनेको, आफ्नै शुभचिन्तकहरूले भन्नुभयो। त्यसो भए यतैको पैसा हो क्या भनेको उहाँ फिस्स हाँस्नु, अर्बौँ पैसा त क्रिप्टोमा पो भइसकेको रहेछ, सरकारले के हेऱ्यो? त्यो त्यो सहकारीले त्यस्तो गरुन्जेल नियामक निकाय नेपालले के हेरे? अनि त्यो सहकारीको समस्याले नेपालका कमसेकम एक दर्जन सहकारीहरूलाई असर पर्यो एउटाको कारण, यस्तै गरेका छन् कि अरूले भने। यस्तो प्रवृत्तिलाई चाहिँ तपाईँहरूले पनि, अभियानका नेतृत्वका साथीहरूले पनि खुलेर भन्नुपर्छ, सरकारसँग पनि अलि धेरै डराउन थाल्नुभयो सहकारी कर्मी साथीहरू। हामी हुँदा त यसरी पाखुरा सुर्काउनु हुन्थ्यो, सानो एउटा कुरा भयो भने आएर टेबल ठटाउनु हुन्थ्यो, सिसै फुटाउन खोज्नुहुन्थ्यो, गर्छु गर्छु भन्दा उनीहरूलाई अहिले चाहियो अहिले चाहियो अहिले चाहियो भनेर त्यही दिन निर्णय पनि गरेका छौँ हामी। अहिले त खोइ सरकारले के गर्छ, कहिले के तोक्छ, कहिले कता के गर्छ, अभियानको साथीहरू जबरजस्त ढङ्गले लागिरहनु भएको छैन। यत्रो धेरै 60-70 लाख सदस्य भएको हामी अभियानको मान्छेहरूले सरकारलाई त चाहिने कुरामा त गलाउन सक्नुपर्छ नि। त्यसो हुनाले अभियानको साथीहरूलाई पनि, नेतृत्वमा रहने साथीहरूलाई पनि मेरो के हो भने, सङ्घीय माथि महासङ्घको नेतृत्वमा रहने साथीहरूलाई के हो, खबरदारी पुगेको छैन है। अनि सहकारी ऐन बनाउँदैदेखि करका दरहरूमा विवाद भयो, मैले त्यसलाई पुरानै ऐनअनुसारको कर प्रणालीमा ल्याइदिएँ, अहिले फेरि बढायो, अब उचित राज्यले भन्नुहुन्छ, अर्को कसैले भन्छ, हामी छलफल गरिरहेका छौँ, खोइ त्यहाँ गएर अर्थमन्त्री कहाँ गएर टेबल खडाएको, सरकारको अभियन्ताले सरकारलाई उठ्नु नबस्नु बनाइदिनुहोस् न, अनि घटाइहाल्छ नि, किनभने सबै त तपाईँहरूको मतदाता हो नि त सरकार यो पार्टीहरूका। अनि यत्रो ठुलो जनमत, यत्रो ठुलो सङ्गठनलाई बिस्काउन त कोही पनि चाहनु हुँदैन नि अहिलेको पपुलर पोलिटिक्समा, त्यो दबाब पुगेको छैन। त्यस कारणले त्यो दबाब नपुगेको कारणले सहकारी भनेको ढाका पाउने हुन्, कम्पनी जस्तै हुन्, कम्पनीमा 30% कर लागेको छ भने सहकारीलाई किन नलगाउने भन्दा उहाँहरूले बुझेको सहकारी त्यही अघि मैले भने जस्तो 10 अर्ब उठाएर 8 अर्ब घर जग्गामा लगाउने सहकारी हो। तर यति धेरै मेहनत गरेर जनस्तरमा सानो साना कर्जा ऋणहरू प्रवाह गरेर तल स्थानीय तहमा आमदानी रोजगारी साधन स्रोतको परिचालन गरिराखेको सरकारलाई अन्याय हुन्छ भन्ने कुरो बुझेको छैन, त्यो बुझाउनु जरुरी छ। त्यसैले सरकारलाई दबाब दिने कामहरू पनि हामीले गर्नुपर्छ र यति गरिसकेपछि सहकारी अभियान अघि बढ्छ र यो सहकारी रजिस्ट्रारको कार्यालयले अब अहिले नयाँ कानुनअनुसार अलिकति सहकारीहरू मर्जरमा जान थाल्नु भएको छ, अलिकति सहकारीको वातावरण बनिएको छ, तर मुख्य कुरा आज पनि म दोहोऱ्याउँछु, 3 खम्बे अर्थनीतिमा के हुन्छ भने 3टा खम्बा त जोडिनु पऱ्यो होला नि कतै उतै, हामी अहिले त उदान सुदान त हुन छोड्यो होला, 3टा उदान भएपछि त्यसको माथिको घेराले त जोड्छ नि 3टैलाई। अहिले के छ, सरकार र निजी क्षेत्रको पनि सम्बन्ध छ, सरकार र सहकारीको पनि सम्बन्ध छ, सहकार र निजी क्षेत्रको चाहिँ जोड्ने पोइन्टै छैन, फरक छ। अनि त्यो 3 खुट्टे उदाहरण त कहिलेकाहीँ यता फर्किन पनि बेला हुँदैन, किनभने जोडिएर कोलो हुनै पाएको छैन। जब त्यो आर्थिक सञ्चार हुने त्यो चक्र नै पुरा भएको छैन भने कसरी अर्थतन्त्र अघि बढ्छ? त्यसैले सहकारी र कम्पनीको बिचमा वित्तीय संवाद हुने, वित्तीय कारोबार हुने, वित्तीय सहकार्य हुने, वित्तीय सहयोग हुने वातावरण बनाउनुपर्छ। त्यसको लागि सहकारी ऐन र कम्पनी ऐन दुइटैमा संशोधन गर्नुपर्छ। त्यति गर्यो भने अनि 3टा खम्बा उत्तिकै क्षमतामा अघि बढ्ने स्थिति बन्छ। होइन भने हामीले जुन अभियान सुरु गरेका छौँ एउटा समाजवाद उन्मुख अर्थतन्त्रको, त्यसमा त्यसको मुख्य एउटा अङ्ग कमजोर बनाएर निजी क्षेत्र केन्द्रित मात्रै आर्थिक विकासको मोडलले समाजलाई पुग्न गाह्रो हुन्छ है। त्यसो हुनाले हामी सबै लागौँ, तर हामी हाम्रो मिसनमा ड्रिफ्ट नहौँ, हाम्रो मूल्य मान्यतामा हामी टाढा नहौँ। कोही रहेछ भने हामी भित्रैबाट हल गरौँ, अरूलाई आलोचना गर्ने मौकै नदिउँ, त्यो पो हो त अभियान। त्यसैले घरभित्र खुलेर आलोचना गर्ने, राम्रा कुरा पनि गर्ने र बाहिर गएपछि अभियानलाई सार्थक रूपमा अघि बढाउनलाई काम गर्ने, त्यही नै हो। यसरी हामी अघि बढ्यो भने सहकारी आन्दोलन अघि बढ्छ र सहकारीको मोडलबाट हामीले आर्थिक सामाजिक रूपान्तरण गर्न सक्छौँ, यो मेरो विश्वास हो। यो अभियानलाई सहयोग गर्न मेरो आफ्नो तर्फबाट म सधैँ तयारै छु। यहाँ सबैलाई धन्यवाद।
हवस् त, आजलाई यो विशेष कार्यक्रम यति नै। हामी अर्को कार्यक्रम यसरी नै फरक विषयवस्तुका साथ लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि म कार्यक्रम प्रस्तुता पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।